Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz.
मङ्सिर 10 गते हुने 32 जिल्लामा हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म दर्ता गर्नुपर्ने।
बर्दियाको कृष्णसार संरक्षण क्षेत्रमा पर्यटक बढे, कृष्णसारको संख्या पनि बढ्दो।
अफगानिस्तानका दुई मस्जिदमा भएका आक्रमणमा 59 जनाको ज्यान गयो।
र श्रीलङ्का विरुद्धको 5 दिवसीय सिरिजमा पाकिस्तान 4-0 अगाडि, बलर हसन अली ओकार युनिसको कीर्तिमान तोड्न सफल। हिमाल पहाड तराई कोही छैन पराई, बिहान 6:30 बजेको भेरी खबरबाट दिपा कोइराला र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन, शुभयात्रा, हाम्रो पात्रो र बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। निर्वाचन आयोगले आज हुने पहिलो चरणको प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। निर्वाचन आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले उम्मेदवार मनोनयनका लागि 32 जिल्लामा उम्मेदवार मनोनयन अनुसूची, फारम, जनशक्ति लगायतका सम्पूर्ण काम भएको बताउनु भएको छ। आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पहिलो चरणमा मतदान हुने 32 जिल्लामा भोलि तोकिएको समयमा नै उम्मेदवारी दर्ता गर्न दलहरूलाई आग्रह गरेको छ। यसैबीच निर्वाचन आयोगले राजनैतिक दलहरूले समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची पेश गरेपछि उम्मेदवारको हकमा समेत निर्वाचन आचार संहिता लागू भइसकेको जनाउँदै निर्वाचनलाई सफल बनाउनका लागि निर्वाचन आचार संहिताको पूर्ण पालना गर्न पनि आग्रह गरेको छ।
नेपाली काङ्ग्रेसले पहिलो चरणमा निर्वाचन हुने 32 जिल्लाका उम्मेदवारको टुङ्गो लगाएको बताएको छ। काङ्ग्रेसले सिन्धुपाल्चोक क्षेत्र नम्बर 2 राप्रपा प्रजातान्त्रिकका पशुपति शमशेर राणालाई र क्षेत्र नम्बर गोर्खा क्षेत्र नम्बर 2 नयाँ शक्तिका डाक्टर बाबुराम भट्टराईले सघाउने जनाएको छ। एमाले र माओवादीले 32 जिल्लामा सबै सिटहरूमा तालमेल गरेको अवस्थामा काङ्ग्रेसले पनि तालमेल गरेको हो। सिन्धुपाल्चोक 2 पशुपति शमशेरलाई सघाएको कारण सिन्धुपाल्चोक 1 रासप्रपा प्रजातान्त्रिकले कङ्ग्रेस नेता मोहन बहादुर बस्नेतलाई सघाउने सहमति बनेको छ। यस्तै गोर्खा क्षेत्र नम्बर 1 पनि नयाँ शक्ति पार्टीले काङ्ग्रेसका चिनकाजी श्रेष्ठलाई सघाउने सहमति भएको काङ्ग्रेसले जनाएको छ। काङ्ग्रेसले अरू दलसँग पनि गठबन्धनको तयारी भइरहेको भन्दै यसबारे आज निर्णय हुने जनाएको छ।
आगामी मङ्सिर 10 गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणको चुनावका लागि एमाले उम्मेदवारको टुङ्गो लगाएको जनाएको छ। माओवादीसँग तालमेल गरेको एमाले आफ्नो भागमा परेका सबै जिल्लाका प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्वार छानेको हो। एमाले स्थायी कमिटिको बैठकले प्युठान र बागलुङमा राष्ट्रिय जनमोर्चासँग पनि तालमेलका साथ अगाडि बढ्ने निर्णय गरेको छ। बैठकले एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलको प्रस्ताव तथा पार्टी एकता संयोजन समितिको निर्णय अनुसार दुई पार्टी बीच भएको निर्वाचन क्षेत्र बाँडफाँडलाई अनुमोदन समेत गरेको छ।
पहिलो चरणका 32 जिल्लाका 37 निर्वाचन क्षेत्रमा हुने चुनावका लागि दलहरूले उम्मेदवार टुङ्गो लगाएका छन्। केही सिटमा कुरा मिल्न बाँकी रहे पनि अधिकांश सिटमा उम्मेदवार टुङ्गो लगाइसकेको प्रमुख दलहरूले बताएका छन्। नेपाली कङ्ग्रेस, नेकपा, एमाले र माओवादी केन्द्रले उम्मेदवारको टुङ्गो लगाएको भन्दै आज समयमै उम्मेदवारी दर्ता गर्ने बताएका छन्। पहिलो चरणमा प्रतिनिधि सभातर्फ 37 सिटका लागि मनोनयन दर्ता हुँदैछ भने प्रदेश सभातर्फ 74 सिटका लागि मनोनयन दर्ता हुँदैछ। यसपालि प्रमुख दलका प्रमुख नेताहरू बीचको प्रतिस्पर्धा हुने पनि देखिएको छ। चुनावमा यसपालि बाबुराम भट्टराई, नारायण काजी श्रेष्ठ, पशुपति शमशेर राणा र योगेश भट्टराईको भाग्य परीक्षाको रूपमा पनि लिइएको जनाइएको छ। नेपाली काङ्ग्रेसले गोर्खा 2 डाक्टर बाबुराम भट्टराईलाई सघाएको छ भने त्यसको बदलामा गोर्खा क्षेत्र नम्बर 1 काङ्ग्रेसका चिनकाजी श्रेष्ठलाई जनशक्ति नयाँ शक्ति पार्टीले सघाउने भएको छ। पहिलो चरणमा चुनावको हट सिटका रूपमा सिन्धुपाल्चोक, गोर्खा, ताप्लेजुङ, रुकुम र रोल्पालाई लिएको छ। गोर्खा 2 बाबुराम भट्टराई र माओवादी केन्द्रका नारायण काजी श्रेष्ठ लड्ने भएकाले यसलाई निकै चासोका साथ हेरिएको छ। यस्तै सिन्धुपाल्चोकमा पशुपति शमशेर राणा र माओवादी केन्द्रका अग्निसाप कोटाबीच प्रतिस्पर्धा हुने भएकाले पनि यसलाई पनि चासोका रूपमा लिएको छ भने पहिलो चरणमा एमालेका ठुला नेता खासै अरू दलका शीर्ष नेताहरूसँग प्रतिस्पर्धामा नरहेको बताइएको छ। तर ताप्लेजुङबाट एमाले सचिव योगेश भट्टराईले मनोनयन दर्ता गरेका गर्ने तयारी गरेकाले यो क्षेत्रलाई पनि चासोको रूपमा हेरिएको छ। योगेश भट्टराईले अहिलेसम्म संसदमा प्रतिनिधित्व गर्न पाउनुभएको छैन भने रोल्पामा वर्षमान पुललाई काङ्ग्रेसका अमर पुलले चुनौती दिनुहुनेछ भने जनार्दन शर्मासँग काङ्ग्रेसका वीरबहादुर ओलीको प्रतिस्पर्धा हुने भएको छ। माओवादी नेता वर्षमान पुन र जनार्दन शर्माले रोल्पा र रुकुमबाट उम्मेदवारी दिने तयारी गर्नुभएको माओवादी केन्द्रले जनाएको छ।
प्रतिनिधि सभा र प्रदेशसभाको प्रत्याशीतर्फको मतपत्र एउटै पानामा तलमाथि छाप्ने निर्णय गरिसकेको निर्वाचन आयोगलाई सर्वोच्च अदालतको पछिल्लो आदेशले अल्मलाएको छ। दुईवटै सभाको मतपत्र छुट्टा छुट्टै हुनुपर्ने आशयको आदेश सर्वोच्चले दिएपछि आगामी आयोग परामर्शमा जुटेको छ। समयको चाप रहेकाले छुट्टा छुट्टै मतपत्र छाप्न कठिन हुने तर अदालतको समेत सम्मान हुने गरी जानुपर्ने छेपुवामा आयोग परेको छ। आयोगले सर्वोच्चको आदेशपछिको परिस्थितिबारे सुझाव दिन एउटा कार्यदल नै गठन गरेको छ। सर्वोच्चले कार्तिक 1 गते दिएको आदेशमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाई कार्य बाँकी नै देखिएकाले प्रतिनिधि सभा र प्रदेशसभाको मतपत्र अलग्गै छाप्ने सम्बन्धमा निर्वाचन आयोगले विषयलाई गम्भीरतापूर्वक लिई विचार गर्ने नै भनी उल्लेख गरेको छ। कानुनविदहरूले अदालतको आशय प्रत्यक्षतर्फको मतपत्र छुट्टा छुट्टै नै छाप्नुपर्ने आशयको रहेको व्याख्या गरेका छन्। कतिपय कानुनविदले आयोगले प्रत्यक्षतर्फको मतपत्र पनि एउटै पानामा छाप्ने निर्णय गरिसकेको अवस्थामा सर्वोच्चले अन्तरिम आदेश जारी नगरेकाले निर्णय कार्यान्वयनमा समस्या नरहेको समेत आयोगलाई सुझाएको बताएका छन्।
पहिलो चरणमा हुने चुनावका लागि मध्यपश्चिमका विभिन्न पहाडी जिल्लाहरूमा जाजरकोटबाट शक्तिबहादुर बस्नेत माओवादी केन्द्रबाट र नेपाली काङ्ग्रेसबाट राजीव विक्रम साई बीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। यस्तै गरी रुकुम पूर्वमा माओवादी केन्द्रका कमल रोका र नेपाली काङ्ग्रेसका गोपालजी जङ शाहबीच प्रतिस्पर्धा हुने भएको छ भने कालीकोटमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही र नेपाली काङ्ग्रेसका भूपेन्द्र जङ शाहीबीच प्रतिस्पर्धा हुने भएको छ। यस्तै मुगुमा गोपाल बम एमालेबाट र हस्तबहादुर मल्ल नेपाली काङ्ग्रेस बीच चुनावी प्रतिस्पर्धा हुने भएको छ भने डोल्पामा एमालेका धनबहादुर बुढा र नेपाली काङ्ग्रेसका अङ्गद बुढाबीच प्रतिस्पर्धा हुने भएको छ। यस्तै बझाङमा भैरवबहादुर सिंह एमालेबाट र पृथ्वीबहादुर सिंह नेपाली काङ्ग्रेसबाट चुनावी मैदानमा उत्रनुहुने बताइएको छ। यस्तै बाजुरामा लालबहादुर थापा एमालेबाट र कविराज पण्डित नेपाली काङ्ग्रेसबाट चुनाव लड्नुहुने भएको छ भने बैतडीमा दामोदर भण्डारी एमालेबाट र नरबहादुर चन्द नेपाली काङ्ग्रेसबाट चुनावी मैदानमा रहनुहुने भएको छ। दार्चुलामा गणेश ठकुन्ना एमालेबाट र विक्रम सिंह नेपाली काङ्ग्रेसबाट चुनावी प्रतिस्पर्धामा उत्रनुहुने भएको छ। पहिलो चरणमा निर्वाचन हुने 37 प्रतिनिधि सभाका लागि एमाले 21 र माओवादीले 16 क्षेत्रमा गठबन्धनबाट उम्मेदवारी दिने भएका छन् भने नेपाली काङ्ग्रेसले 35 क्षेत्रमा आफ्नो एकल उम्मेदवार दिने भएको छ भने अन्य 2 क्षेत्रमा अरू पार्टीलाई सघाउने भएको छ। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। लीलाई भने यो विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। हामीले यति बेलासम्म मङ्सिर 10 गते हुने 32 जिल्लामा हुने निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदै बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म दर्ता गर्नुपर्ने खबरहरू प्रस्तुत गर्यौँ। अब लागौँ बाँकी खबरतिर। बर्दियामा रहेको कृष्णसार संरक्षण क्षेत्रमा मात्र पाइने कृष्णसार हेर्न आउने पर्यटकको संख्या बढेको छ। कृष्णसार संरक्षण तथा व्यवस्थापन कार्यालय का संरक्षण अधिकृत पुरुषोत्तम शर्माले आर्थिक वर्ष 72-73 को तुलनामा आर्थिक वर्ष 73-74 र चालू आर्थिक वर्षमा 200 को हाराहारीले पर्यटक बढेको बताउनु भएको छ। आर्थिक वर्ष 73-74 21 विदेशी समेत जम्मा 1400 जनाले र चालू आर्थिक वर्षमा 42 विदेशी समेत 1600 जनाले कृष्णसार संरक्षण क्षेत्रको भ्रमण गरेको उहाँको भनाइ छ। दशैं तिहार माघी पर्व क्रिसमस नयाँ वर्ष र अन्य बिदाका बेला युवती र विद्यार्थीहरू कृष्णसार हेर्न र संरक्षण क्षेत्र घुम्न आउने गरेको कार्यालयले जनाएको छ। संरक्षण अधिकृत शर्माले दुर्लभ स्तनधारी वन्य जन्तु कृष्णसार र यसको वरिपरि रहेका जैविक विविधताको बारेमा व्यापक प्रचार प्रसार गर्न सके अझ स्वदेशीका साथै विदेशी पर्यटकको संख्या थप हुने बताउनु भएको छ। जैविक विविधताले धनी कृष्णसार संरक्षण क्षेत्रमा अहिले 232 कृष्णसारका साथै बुलबुल, लालसर, खैरो धनेश, फाप्रे, कोकल गरी 64 प्रजातिका पन्छी रहेको उहाँले बताउनु भएको छ।
रक्तदातालाई उचित सम्मान गर्दै रक्तदानका लागि अरूलाई पनि प्रेरित गर्नुपर्ने नेपालगञ्जमा भएको एक कार्यक्रमका सहभागीले जनाएका छन्। नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको स्वास्थ्य उपसमितिले गरेको कार्यक्रममा स्वयंसेवी रक्तदाता ओमप्रकाश अजातले विज्ञानले मानव उपचारको क्रममा अन्य कैयौँ विकल्प दिए पनि रगतको विकल्प दिन नसकेको भन्दै मानवीय नाताले रक्तदान गर्न अपिल गर्नुभयो। बाँकेका प्रमुख निरञ्जना मल्लले मानव शरीरमा भएको रगत तीन महिनामा रक्तदान गर्दा शारीरिक रूपमा स्वस्थ रहने भएकोले रक्तदान गर्न कन्जुसाइन नगर्न सुझाव दिनुभयो। क्षेत्रीय रक्त संचार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले निस्वार्थ भावनाले रक्तदान गर्नेहरूको संख्या जुन तरिकाले वृद्धि हुनुपर्ने हो त्यो हुन नसकिरहेको भन्दै रक्तदाताहरूको संख्या बढाउनतर्फ सबैले ध्यान दिन जरुरी रहेको बताउनु भएको छ। उहाँले रक्त संचार केन्द्रमा केही महत्त्वपूर्ण प्राविधिकहरूको अभाव रहेकोले नेपालगञ्ज उपमहानगरपालिकासँग माग गरिएको उल्लेख गर्नुभयो। स्वास्थ्य समितिका अध्यक्ष राकेश श्रीवास्तवले क्षेत्रीय रक्त संचार केन्द्र नेपालगञ्ज र कोहलपुरलाई प्राविधिक युक्त बनाउँदै स्वयंसेवी रक्तदाताको संख्या वृद्धि गर्नतर्फ आफू लागेको बताउनु भएको छ। स्वास्थ्य समितिका सदस्य आलम खानले यस क्षेत्रमा आवश्यक पर्ने रगतको खपत सहज रूपमा हुन सक्ने वातावरण सिर्जना गर्न सक्नुपर्ने बताउनु भएको छ।
कर्णालीका अति दुर्गम र अभावग्रस्त क्षेत्रलाई सरकारले पिछडिएको क्षेत्रबाट हटाएको भन्दै स्थानीयवासीका साथै जनप्रतिनिधिले समेत आपत्ति जनाएका छन्। यसअघि सबै जिल्ला पिछडिएको क्षेत्रमा परेको कर्णालीमा यसपटक हचुवाको भरमा पिछडिएको क्षेत्र तोकिएको भन्दै जनप्रतिनिधिहरूले सरकारलाई सहयोग नगर्ने चेतावनी समेत दिएका छन्। यसअघि पिछडिएको क्षेत्रमा सूचीकृत जुम्ला जिल्लाका कुनै पनि स्थानीय तह अहिले पिछडिएको क्षेत्रमा नपरेपछि स्थानीय आक्रोशित बनेका छन्। यस्तै कालीकोट जिल्लाका सन्नी त्रिवेणी, रासकोट नगरपालिका, तिलागुफा नगरपालिका, पाचाल झरना गाउँपालिका र महाभैरव गाउँपालिका पनि पिछडिएको क्षेत्रमा परेका छैनन्। न्यूनतम रूपमा सडक, बिजुली बत्ती, स्वास्थ्य सुविधा र खानेपानीको आपूर्ति नभएका यी स्थानीय तहलाई नै पिछडिएको क्षेत्रको सूचीबाट हटाइएको भन्दै नागरिक स्तरबाट समेत विरोध भएको छ। सरकारले देशका केही सुविधा सम्पन्न जिल्लाका नगरपालिकासहित गाउँपालिकालाई पिछडिएको क्षेत्रमा राखेर कर्णालीका दूरदराजका अभावग्रस्त क्षेत्रलाई पिछडिएको क्षेत्रको सूचीबाट हटाएको भन्दै यो निर्णय नसच्याइ आफूहरू आन्दोलनमा समेत उत्रने राजकोट नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले बताउनुभयो। यस्तै पिछडिएको क्षेत्रको मापदण्ड र सूचकबारे जानकारी दिई सरकारले कर्णालीका जनतालाई तत्काल जवाफ नदिई असहयोग गर्ने तिलागुफा नगरपालिकाका मेयर रतनबहादुर साईको भनाइ छ। शान्ति त्रिवेणीका अध्यक्ष डम्बरबहादुर साईले पनि सरकारले स्थानीय तह र जनतासँग परामर्श र छलफल बिनै यो निर्णय गरेको भन्दै निर्णय फिर्ता गर्न माग गर्नुभएको छ। कर्णालीका सबैभन्दा विकट मानिने कालीकोट जिल्लाको पलाता क्षेत्रका रामनाकोट, नानीकोट र बादलकोट सुक्खाग्रस्त क्षेत्र घोषित क्षेत्र हुन्।
धानको घोराई उपमहानगरपालिकाले 100 दिनको कार्य प्रगति सार्वजनिक गरेको छ। नगर प्रमुख नरुलाल चौधरीले उपमहानगरपालिकामा जनप्रतिनिधिहरू निर्वाचित भएपछि 100 दिनमा गरेका कामहरूको प्रगति विवरण सार्वजनिक गर्नुभएको हो। गल्ने र नगल्ने फोहोरहरूको उचित व्यवस्थापनसँगै सौर्य ऊर्जा उत्पादनका लागि प्रक्रिया सुरु गरिएको, तुलसीपुर चोक आसपासका सडक व्यापारीलाई स्थानान्तरण गरिएको, बजारको नियमित अनुगमन, मासु पसलमा सुधार, ज्येष्ठ नागरिकहरूको घरमै उपचारको कामलाई प्रमुख उपलब्धिका रूपमा लिएको नगर प्रमुख चौधरीले बताउनुभयो। यसै गरी स्मार्ट सिटीको नीति पारित भएको, औद्योगिक क्षेत्र घोषणा, हात्तीखर्क क्षेत्रमा कागतीका 5,000 बिरुवा रोपिएको, 5 बिघामा अर्ग्यानिक तरकारी खेतीको सुरुवात गरिएको नगर प्रमुख चौधरीले बताउनु भएको छ। उपमहानगरपालिकाका प्रमुख चौधरीले पारित नीति तथा कार्यक्रमको कार्यान्वयनको चरणमै रहेको र केही कामको नतिजा समेत देखिएको बताउनु भएको छ।
कैलाली प्रहरीले लागु औषध सहित 2 जनालाई पक्राउ गरेको छ। भारतबाट लुकाए सिपाही लागु औषध ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको कैलाली प्रहरीले जनाएको छ। त्रिनगर प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा धनगढी उपमहानगरपालिका 4 22 वर्षीय भूपेन्द्र भट्ट र डडेलधुरा दमडा गाउँपालिका 4 करण भाटलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट प्रहरीले प्रतिबन्धित लागु औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बिरबहादुर बुढामगरले बताउनुभयो।
आउँदो मङ्सिर 10 र 21 गते हुने निर्वाचनका लागि 1 करोडभन्दा धेरै मतपत्र छापिसकिएको निर्वाचन आयोगले जनाएको छ। जनक शिक्षा सामग्री केन्द्रले 7 मेसिनबाट 3 सत्रमा दैनिक 8,00,000 मतपत्र छापिरहेको आयोगका प्रवक्ता नवराज ढकालले बताउनु भएको छ। अर्को शुक्रबारसम्ममा केन्द्रले प्रदेश र प्रतिनिधि सभा चुनावका लागि आवश्यक छन् र 1,70,00,000 मतपत्र छाप्ने आयोगको योजना रहेको छ। 1,54,27,731 मतदाताका लागि मतपत्र छपाएको काम भइरहेको आयोगले जनाएको छ। यस्तै आयोगले चुनावको वातावरण बनाउन आग्रह गर्दै सबै दलसँग दैनिक जसो छलफल गरिरहेको जनाएको छ। समानुपातिकतर्फ बन्द सूची बुझाएका दललाई संविधानले तोके अनुसार विभिन्न समूहले 20% विषय क्रममा राख्ने, 50% महिला अनिवार्य, 10% न्यूनतम उम्मेदवारी दिने लगायतका विषय सच्याउन पनि आयोगले आउँदो 12 गतेसम्मको समय दिएको छ। यस्तै मतदाता शिक्षा लगायतका काम पनि भइरहेको आयोगले जनाएको छ।
भेरी खबरमा विदेश र खेल खबर बाँकी नै छैन, अहिलेलाई भने यो अर्को विश्राम। तपाईँले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। हामीले यति बेलासम्म मङ्सिर 10 गते 32 जिल्लामा हुने प्रदेशसभा र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै बर्दियाको कृष्णसार संरक्षण क्षेत्रमा पर्यटक बढे, कृष्णसारको संख्या पनि बढ्दो लगायतका खबर प्रस्तुत गर्यौँ। अब लागौँ बाँकी खबरतिर। बाँकी खबरमा विदेशका खबर। भारतको महाराष्ट्र राज्यमा भएको ट्रक दुर्घटनामा पनि कम्तीमा 10 जनाको ज्यान गएको छ भने अरू 22 जना घाइते भएका छन्। महाराष्ट्रको राजधानी सहर मुम्बईदेखि 365 किलोमिटर टाढा पर्ने साङ्ली जिल्लाको तासागाउँ नजिकै दुर्घटना भएको भारतीय प्रहरीले जनाएको छ। दुर्घटना लगत्तै प्रहरीको टोलीले घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गराएको प्रहरीको भनाइ छ। प्रहरीले घटनाको यकिन कारण खुलि नसकेको भन्दै यसबारे अनुसन्धान भइरहेको बताएको छ।
अफगानिस्तानका 2 मस्जिदमा भएका आक्रमणमा 59 जनाको ज्यान गएको छ। राजधानी काबुलमा रहेको सिया मुसलमानको मस्जिदमा छिरेर एक बन्दुकधारीले अन्धाधुन्दा गोली हान्नुका साथै विस्फोटक पदार्थ विस्फोट गराउँदा कम्तीमा 39 जनाको ज्यान गएको छ। ज्यान गुमाउने सबै मस्जिदमा आएका भक्तजन रहेको सरकारी अधिकारीले बताएका छन्। यस्तै घोर प्रान्तमा रहेको सुन्नी मुसलमानको मस्जिदमा भएको आक्रमणमा 20 जनाको ज्यान गएको छ। काबुलको मस्जिदमा भएको आक्रमणको जिम्मेवारी विद्रोही सङ्गठन इस्लामिक स्टेट आइएसले लिएको छ। आक्रमण सरकारले नियमित प्रार्थनाका लागि जम्मा भएका भक्तजनलाई लक्षित गरी बन्दुक चलाएको प्रत्यक्षदर्शीले बताएका छन्। अफगानिस्तानमा यो हप्ता मस्जिदमा भएका आक्रमणमा कम्तीमा 176 जनाको ज्यान गएको छ।
भेरी खबरको अन्त्यमा अब एउटा खेल खबर। पाकिस्तानले 5 दिवसीय खेलको चौथो खेलमा पनि श्रीलङ्कालाई 7 विकेटले हराएपछि सिरिजमा 4-0 अग्रता कायम गरेको छ। अब क्लिन स्विप गर्न पाकिस्तानलाई 1 जितको मात्र आवश्यकता रहेको छ। प्रतियोगितामा नायक बन्नुभएका वानडेका नम्बर 1 बलर हसन अलीले यो श्रृङ्खलाको तेस्रो खेलमा 5 विकेट लिनुभयो भने चौथो खेलमा पनि 3 विकेट जान सफल हुनुभयो। 23 वर्षीय अली पाकिस्तानको तर्फबाट वानडे म्याचमा सबैभन्दा छिटो 50 विकेट लिने खेलाडी समेत बन्नुभएको छ। उहाँले 24 खेलमा 50 विकेट लिँदै ओकार युनिसले यसअघि 27 खेलमा 50 विकेट लिँदै राखेको कीर्तिमान पनि भङ्ग गर्नुभएको छ। यो वर्ष सबैभन्दा बढी विकेट लिने खेलाडीमा पनि अली नै अगाडि रहनु भएको छ। सन् 2017 अहिलेसम्ममा उहाँले 17 खेलबाट 43 विकेट लिँदै अग्रस्थानमा रहनु भएको छ। यही दौडमा इङ्ल्यान्डका लियाम पेङ्केट र राशिद खान समान 26-26 विकेट लिएर दोस्रो र तेस्रो स्थानमा रहनु भएको छ भने भारतीय बलर जसप्रीत चौथो स्थानमा रहनु भएको छ। खेल खबर सँगैलाई बिहानको भेरी खबर सकियो। बिदाउन गेलसम्मका मुख्य खबर फेरि एकपटक।
मङ्सिर 10 गते हुने 32 जिल्लामा हुने प्रदेशसभा र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म दर्ता गर्नुपर्ने।
बर्दियाको कृष्णसार संरक्षण क्षेत्रमा पर्यटक बढे, कृष्णसारको संख्या पनि बढ्दो।
अफगानिस्तानका 2 मस्जिदमा भएका आक्रमणमा 59 जनाको ज्यान गयो।
र श्रीलङ्का विरुद्धको 5 दिवसीय सिरिजमा पाकिस्तान 4-0 अगाडि, बलर हसन अली ओकार युनिसको कीर्तिमान तोड्न सफल। बिहान 6:30 बजेको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै दिपा कोइराला र केशव ढकाल बिदा हुन्छौँ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।